यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। एसियाली विकास बैंकले विभिन्न 3 परियोजना कार्यान्वयनका लागि नेपाललाई 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने। नेपालमा रहेको लगानीका सम्भावना र अवसरहरूको सदुपयोग गर्न भारतीय उद्योगीहरूलाई परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको आग्रह। कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कार्यवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ नौबिसे सड़क खण्ड पर्सी आइतबारदेखि दिउँसो 1 साता आंशिक बन्द रहने। रूसका अन्तरिक्ष यात्रीद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्सरे स्पेक्ट्रोमिटर स्थापना। र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच भोलि प्रतिस्पर्धा हुँदै।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। एसियाली विकास बैंक एडीबीले विभिन्न 3 परियोजना कार्यान्वयन गर्न 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने भएको छ। सहायता रकम मध्ये 6,52 करोड़ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो। दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सासेक, विद्युत प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोशवाले हस्ताक्षर गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कार्यवाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गुनासो सुनवाई एकाई हेलो स्वास्थ्य 11-15 कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको र अटेर गरेको पाइए कार्यवाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिनुभएको छ। मन्त्री पौडेलले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देशन दिनुभयो। नेपालमा पुनः मंकी पक्स संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार साउदी अरबबाट हिजो स्वदेश आएका तनहुका 36 वर्षीय एक पुरूषमा संक्रमण पुष्टि भएको हो। उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिनुभयो। उनको शुक्रराज अस्पतालमा आइसोलेशनमा राखेर उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। 2 वर्ष अगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमण देखिएको थियो। मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताउनुभयो। सभामुख देवराज घिमिरेले संघीयता महँगो भएको टिप्पणी तर्कसंगत नभएको बताउनु भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका लोकार्पण गर्नुहुँदै उहाँले विषयवस्तुको गाम्भीर्य नबुझी संघीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताउनुभयो। उहाँले संघीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो। सभामुख घिमिरेले कानून निर्माणदेखि संघीयतालाई सहयोग पुग्ने काम गर्नुको साटो उल्टै संघीयता बोझिलो, खर्चिलो र स्रोतको दुरूपयोग भयो भन्ने कोणबाट मात्र टिप्पणी भइरहेको बताउनुभयो। आयोगका अध्यक्ष बालानन्द पौडेलले वित्तीय संघीयता, राजस्व व्यवस्थापन, खर्च जिम्मेवारी, प्राकृतिक स्रोतको संरक्षण र उपयोग, स्रोत परिचालन सम्बन्धी विवाद समाधान, प्रदेश तथा स्थानीय सरकारको कार्य सम्पादन अध्ययन गरेर प्रचार प्रसार गर्ने कार्यलाई समेत आयोगले कार्यक्षेत्र बनाएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले नेपालले भारत तर्फबाट अतिरिक्त हवाई रूट चाहेको बताउनु भएको छ। भारतको नयाँ दिल्लीमा आज आयोजित भारत नेपाल आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर राणाले नेपालले भारतबाट थप हवाई रूटको अपेक्षा गरिरहेको जानकारी गराउनुभयो। उहाँले भारतीय निजी क्षेत्र र उद्यमीहरूलाई नेपालमा रहेका लगानीका प्रशस्त सम्भावना र अवसरहरूबाट लाभ लिन आग्रह गर्नुभयो। हालै मात्र नेपालले सार्वभौम क्रेडिट रेटिङमा बीबी माइनस नतिजा प्राप्त गर्न सफल भएबाट नेपालमा लगानी मैत्री वातावरण छ भन्ने देखिएको स्पष्ट गर्नुहुँदै उहाँले लगानीको वातावरण सुधार गर्न नीतिहरू पुनः संरचना गरेको र धेरै कानूनहरू लागू गरेको जानकारी दिनुभयो। सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा भारतका लागि नेपालका पूर्व राजदूत डाक्टर लोकराज बरालले दक्षिण एसियाली क्षेत्रीय सहकार्यमा कमी आएको र क्षेत्रीय संगठन कमजोर बनेको धारणा व्यक्त गर्नुभयो। नेपालका लागि भारतका पूर्व राजदूत मनजीव सिंह पुरीले दुई देश बीचको सहकार्यलाई राजनीति भन्दा पर गएर आर्थिक र सांस्कृतिक साझेदारीमा केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। सम्मेलनको अर्को सत्रमा प्राध्यापक महेन्द्र पी लामाले नेपाल र भारत बीचको समान उत्पादन र बजार संरचनालाई सहकार्यको आधार बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। लगानी बोर्ड नेपालका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले जलविद्युत सूचना प्रविधि र धार्मिक पर्यटन क्षेत्र पहिचान गरिए पनि ती क्षेत्रमा पर्याप्त लगानी नभएको बताउनुभयो। नेपाल भारत आर्थिक सम्मेलनले दुई देशबीच आर्थिक सहकार्यलाई मजबूत बनाउँदै जलविद्युत डिजिटल पूर्वाधार धार्मिक पर्यटन र युवा उद्यमशीलता जस्ता क्षेत्रमा ठोस कदम चाल्नुपर्ने आवश्यकता उल्याएको छ। पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ नौविशे सड़क खण्ड आइतबारदेखि दिउँसोको समयमा एक साथ आंशिक बन्द हुने भएको छ। सो सड़क खण्डको पोखरे भीर र विशाल चारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुष सातदेखि तेह्र गतेसम्म दिनको तीन घण्टा सड़क बन्द गर्न लागि हो। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार बिहान एघारदेखि अपराह्न दुई बजेसम्म सवारी रोकेर काम गर्न लागि हो। मुगलिङ पोखरा सड़क विस्तार अन्तर्गत तनहुँको पूर्वी खण्डको 20 किलोमिटर सड़कमा अन्तिम कालोपत्रे सकिएको छ। यस अगाडि कालोपत्र भइसकेको ठाउँमाथि नै अन्तिम कालोपत्रको काम तीव्र गतिमा अगाडि बढ़ाइएको मुगलिङ पोखरा सड़क योजना पूर्वी खण्डले जानकारी दिएको छ। उक्त सड़क खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेका अनुसार बन्दीपुर आबुखैरेनी र ब्यास तीन पालिकाका विभिन्न ठाउँमा अन्तिम कालोपत्रको काम अगाडि बढ़ाइएको छ। पाण्डेका अनुसार पूर्वी खण्ड अन्तर्गत 63 किलोमिटर दूरीमा कालोपत्र भएको छ। पाण्डेले पूर्वी खण्ड अन्तर्गत आबु खैरेनीबाट जामुनेसम्मको सड़क निर्माणमा 70% भौतिक प्रगति भएको बताउनुभयो। पहिलो चरणमा एकतर्फी अन्तिम कालोपत्र सकेर अर्कोतर्फ काम शुरू गरिनेछ। इन्जिनियर पाण्डेले बताउनुभयो पूर्वी खण्ड अन्तर्गत नै दमौलीको बुल्दी पुलबाट घाँसी कुवातर्फको खण्डमा पनि कालोपत्रको कामलाई अगाडि बढ़ाइएको छ। दमौली बजारमा समेत सड़क विस्तारका लागि अहिले नाली बनाउने काम भइरहेको छ। पूर्वी खण्डमा 14 साना पुलको निर्माण सकिएको छ भने ब्यास नगरपालिका 4 र 5 जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम करिब 50% सकिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन सम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताउनु भएको छ। चितवनमा पत्रकारहरूसँग मन्त्री पाण्डेले सरकारले भ्रमण दशक मानेर सन् 2022 घोषणा गरिए पनि त्यसको कार्ययोजना बनाएर सन् 2025 2035 भ्रमण दशक मनाउने तयारी मन्त्रालयले गरेको बताउनुभयो। नागरिक उड्डयन क्षेत्रमा पनि सेवा प्रदायक निकाय र नियमनकारी निकाय अलग अलग रहने गरी नेपाल उड्डयन प्राधिकरणका दुईवटा विधेयक मन्त्री परिषदमा पुगेको उहाँले उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दीन नोमन चौधरीले आज विदाई भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र बंगलादेशको आपसी सम्बन्धमा योगदान दिएकोमा राजदूत चौधरीलाई धन्यवाद दिनुभयो। प्रधानमन्त्री ओलीले बंगलादेश अन्तरिम राजनीतिक अवस्थाबाट छिटो स्थायित्वमा जाने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा राजदूत चौधरीले नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनबाट बंगलादेशले शिक्षा लिँदै आएको अवगत गराउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले कंग्रेस एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छूट नरहेको बताउनु भएको छ। धनगढ़ी विमानस्थलमा आज पत्रकारसँग कुरा गर्नुहुँदै नेता डाक्टर कोइरालाले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षीय काम गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना गरिने उक्त विश्वविद्यालयको 55 साना ठूला भौतिक पूर्वाधार मध्ये 50 संरचना निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो। स्वास्थ्य क्षेत्रको पहिलो विश्वविद्यालयको रूपमा रहने शहीद दशरथ चन्द विश्वविद्यालय स्थापनापछि स्वदेशमै चिकित्सा शिक्षा अध्ययनका लागि सहज हुने बताउनुहुँदै मन्त्री भट्टराईले चिकित्सा शिक्षा ऐन अनुसार विश्वविद्यालय सञ्चालन गरिने बताउनुभयो। विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरू देवेन्द्र पौडेल, डाक्टर कालुराम राई, सरिता भूषाल, दीपा शर्मा लगायतले सुदूरपश्चिम प्रदेशबाट सर्वसाधारणले चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरी स्थापना हुन लागेको विश्वविद्यालय विधेयक जति सक्दो चाँडो अघि बढ़ाउन आग्रह गर्नुभयो। पछिल्लो समय दुग्ध विकास संस्थान र निजी कम्पनीहरूले दूधको भुक्तानी समयमै नदिँदा किसान समस्यामा परिरहेका छन्। तर धनकुटाको महालक्ष्मी नगरपालिकामा भने गाउँमा उत्पादन भएको दूध गाउँमै खपत हुन थालेपछि किसानलाई दूध नबिक्ने तथा दूधको भुक्तानी नहुने चिन्ता हटेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
करिब 3 वर्ष अघिसम्म धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर 2 मूलखर्कका कृषकले उत्पादन भएको दूध बिक्रीका लागि घण्टौं हिँड्नु पर्दथ्यो। डीडीसी तथा अन्य निजी डेरीलाई दूध बिक्री गर्नुपर्दा कहिले मिल्क होलिडे तथा कहिले समयमै भुक्तानी नहुँदा कृषकले शास्ति खेप्नु परेको थियो। अझ वर्खाको समयमा बाटो भत्कँदा दूध पुर्याउने समस्या हुन्थ्यो। तर अहिले गाउँमै डेरी उद्योग सञ्चालनमा आएपछि सबै समस्या बाट कृषक मुक्त भएका छन्। अहिले अन्य क्षेत्रका कृषकले महिनौसम्म भुक्तानी नपाउँदा यहाँका कृषकलाई भुक्तानीको कुनै समस्या छैन। अझ जति दूध उत्पादन भए पनि गाउँमै बिक्री हुने गरेको किसान रमेश कटुवालको भनाइ छ।
हामीले नजिकै जतिखेर भए पनि ल्याएर बेच्न भएका छौँ। हाम्रो त्यस्तो वक्रता रहँदैन, महिना पुगेपछि उहाँले हिसाब गरेर दिनुहुन्छ, हामीलाई त्यस्तो कुनै पनि अप्ठ्यारो छैन।
गाउँमा डेरी उद्योग स्थापना भएर दूध खपत हुन थालेपछि गाउँमा दूध उत्पादक कृषक तथा दूध उत्पादन समेत बढेको छ। 3 वर्ष अघि डेरी शुरू गर्दा करिब दैनिक 300 लिटर मात्र दूध संकलन हुने गरेकोमा अहिले दैनिक 800 लिटर भन्दा बढी दूध संकलन हुन्छ। करिब 150 परिवार दूध उत्पादन व्यवसायमा आबद्ध छन्। संकलन भएको दूधबाट घिउ र छुर्पी बनाएर तराईका बजारमा निकासी हुने गरेको दाजुभाइ डेरी उद्योगका सञ्चालक सीताराम कटुवालको भनाइ छ।
अहिले 800 लिटर जस्तो दैनिक दूध बिक्री गरेछु मैले। पछिल्लो समयमा चाहिँ ठिकै छ, पहिले 750 बिक्थ्यो घिउ भने अहिले 600 रुपियाँमा बिक्री हुन्छ। अगाडि त 1150 छुर्पी बिक्थ्यो भने 1200 बिक्थ्यो भने अहिले 1000 रुपियाँमा मरेर मात्रै बिक्छ।
दूधबाट बनेका परिकारको माग भने बजारमा राम्रै रहेको उद्यमीहरूको भनाइ छ। अहिले डीडीसी लगायत ठूला डेरी उद्योगले महिनौसम्म भुक्तानी रोक्दा कृषक समस्यामा छन्। तर यहाँका कृषकलाई भने यसको कुनै असर छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
दाङमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने 11 घाइते भएका छन्। घोराही तुलसीपुर सड़क खण्डमा तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल घोराही उपमहानगरपालिका 10 गुर्जे खोलास्थित मा दुर्घटना हुँदा मोटरसाइकल चालक घोराही 10 44 वर्षीय दिलीप केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिनुभयो। बसमा सवार 22 मध्ये घाइते भएका 11 जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रूसी अन्तरिक्ष यात्री एलेक्सी ओभचिनिन र इभान वाग्नरले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएसमा उन्नत एक्सरे स्पेक्ट्रोमिटर स्थापना गर्न 7 लामो अन्तरिक्ष पैदल यात्रा पूरा गर्नुभएको छ। स्पेस वाकको क्रममा अन्तरिक्ष यात्रीहरूले एसपिन X1 एमभीएन स्पेक्ट्रोमिटरलाई आईएसएसलाई सेवा मोड्यूलमा जोडेपछि वैज्ञानिकहरूलाई प्रत्येक 72 दिनमा एक्सरे स्पेक्ट्रममा 84% आकाशको लगभग पूर्ण आवधिक सर्वेक्षण गर्न सक्षम बनाउनेछ। यो आईएसएस कार्यक्रमको भागको रूपमा 73 रूसी स्पेस वाक रहेको समाचारमा जनाइएको छ। हाल सिरियामा लगभग 2000 अमेरिकी सेना तैनात रहेका अमेरिकी रक्षा विभागले जनाएको छ। पेन्टागनका प्रवक्ता प्याट राइटरले नियमित पत्रकार सम्मेलनमा सिरियामा करिब 900 अमेरिकी सेना तैनात गरिएकोमा थप 1100 सेना पठाउने सुनिश्चित गरेको बताउनुभयो। नोभेम्बर 27 सिरियाली सशस्त्र विपक्षीहरूले एलेप्पो र इडलिप प्रान्तहरूमा सरकारी सेनाहरू विरूद्ध ठूलो मात्रामा आक्रमण शुरू गरेका थिए। आक्रमण लगत्तै डिसेम्बर 7 राष्ट्रपति बशर अल असदका विपक्षीहरूले एलेप्पो, हामा, दारा र होम्स लगायत धेरै प्रमुख शहरहरू कब्जा गरेका थिए। अब आर्थिक समाचार भुवनाचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको साउनदेखि मंगसिर मसान्तसम्म साना ठूला गरी 3000 विद्युतीय गाडी रचुवागढ़ी नाका हुँदै नेपाल भित्रिएका छन्। चीनबाट आयात बढेपछि केरूङबाट माल सामान बोक्ने मालवाहक कन्टेनरको चाप पनि केरूङ नाकामा दिन प्रतिदिन बढ्दै गएको छ। चिनिया सामग्री आयातका लागि दैनिक रूपमा 2 भन्दा बढी कन्टेनर केरूङ जाने गरेको सीमा सुरक्षा कर्मीले जानकारी दिएका छन्। स्याउल, लसुन, अदुवा, ओखर तथा तयारी पोसाक, विद्युतीय सामान, नेपालमा निर्माणाधीन जल विद्युत आयोजनाका उपकरणहरू लगायतका सामग्रीहरू आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका 200 भन्दा बढी कन्टेनर भन्सार प्रक्रियामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ। प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईका अनुसार रसुवागढी नाका हुँदै सबैभन्दा बढी आयात विद्युतीय गाडीहरूको हुने गरेको छ। चालू आर्थिक वर्षको प्रथम 4 करिब 124 अर्बको सामग्री रसुवागढी नाका हुँदै आयात भएका छन् भने त्यसबाट 12 अर्ब भन्दा बढी राजस्व संकलन भएको भन्सार कार्यालय टिमुरेले जनाएको छ। पूर्वी चितवनको खैरेनीमा शुक्रबारदेखि 3 खैरेनी महोत्सव शुरू भएको छ। महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन संघीय, प्रदेश र स्थानीय सरकारको कानून तथा नीति सहज हुनुपर्नेमा जोड दिनुभयो। चितवन पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लाको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रूपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न पर्यटन मन्त्रालय तत्पर रहेको उल्लेख गर्नुभयो। उद्योग वाणिज्य संघ खैरेनीको आयोजनामा शुरू भएको महोत्सव पुष 16 सञ्चालन हुनेछ। हेटौडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुष 13 सिमेन्ट उत्पादन शुरू गर्ने जनाएको छ। उद्योगको उपकरण मरमतको काम सकिन लागेकोले पुष 13 सिमेन्ट उत्पादन शुरू गर्ने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो। उपकरणको मरमत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज 15 सिमेन्ट उत्पादन बन्द गरेको थियो। म्याग्दीमा 800 रोपनी भन्दा बढी क्षेत्रफलमा हिउँदे आलु खेती विस्तार भएको छ। नगदे बालिका रूपमा जिल्लामा रहेका 1 र 5 गाउँपालिकामा व्यावसायिक रूपमा आलु खेती गर्ने गरिएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीले समुदाय स्तरमा खायन आलु प्रवर्धन कार्यक्रम मार्फत किसानलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे आलु खेती विस्तार भएको हो। खायन आलु प्रवर्धन कार्यक्रम अन्तर्गत विभिन्न 21 कृषक समूह तथा सहकारीहरूले 850 रोपनीमा व्यावसायिक रूपमा आलु खेती लगाएको कृषि ज्ञान केन्द्र मेग्दीका प्रमुख सञ्जीव बास्तुलाले जानकारी दिनुभयो। डोटी जिल्लामा पछिल्लो 3 यता मह उत्पादन वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र डोटीको तथ्याङ्क अनुसार जिल्लामा वर्षेनी मह उत्पादन वृद्धि भएको पाइएको हो। आर्थिक वर्ष 2079-80 3600 घारमा 18000 केजी मह उत्पादन भएकोमा आर्थिक वर्ष 2080-81 3680 घारमा 21344 केजी मह उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल को फाइनल अघि दुवै टीमका कप्तानहरूले उपाधि आफूले जित्ने दावी गरेका छन्। एनपीएल को फाइनल खेल शनिबार त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुँदैछ भने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्स आमने सामने हुनेछन्। सुदूरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको टीम हो भने जनकपुरले एलिमिनेटरमा कर्णाली याक्सलाई जितेर फाइनलमा स्थान बनाएको हो। फाइनल खेल अघि शुक्रबार त्रिवी क्रिकेट मैदानमा किर्तिपुरमा भएको प्री म्याच कन्फरेन्समा दुवै टीमका कप्तानहरूको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रने बताउँदै फाइनलका लागि तयार रहेको पनि सन्देश दिएका छन्। सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्स दुवै बलियो टोली भएकाले फाइनल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। फाइनल खेल मध्याह बाह्र बजे शुरू हुनेछ। प्रतियोगिताको उपाधि विजेताले 1,10,00,000 रुपियाँ पुरस्कार पाउँदा उपविजेता हुने टीमले 51,000 चित्त बुझाउनेछ। एनपीएलमा तेस्रो स्थानमा रहेको कर्णाली याक्सले 25,00,000 पक्का गर्दा चौथो भएको चितवन राइडर्सले 15,00,000 पाउने भएको छ। एनपीएलमा 8 टीमले सहभागिता जनाएका थिए। एसीसी महिला यू19 एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेलमा नेपाललाई 9 विकेटले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। मलेसियाको बायोमस ओभलमा वर्षा बाधक बनेपछि खेल 11 ओभरमा घटाइएको थियो। खेलमा जित हासिल गर्ने टोली फाइनलमा प्रवेश गर्ने समीकरण रहेको थियो। भारतले भने यस खेल अगावै उपाधि भिडन्तमा स्थान बनाएको थियो। नेपालले प्रतियोगिताको तेस्रो स्थानमा चित्त बुझाएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 11 ओभरमा 8 विकेट गुमाएर 54 रन जोड्यो। जवाफमा बंगलादेशले 10 ओभरमा 1 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालको यू19 टीमले हङकङको यू19 टीमलाई पराजित गरेको छ। तेस्रो खेलमा पनि जित निकालेको नेपालले एक दिवसीय श्रृंखलामा क्लिन स्विप गरेको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा हङकङ यू19 टीम 130 रनले पराजित भएको हो। नेपालले दिएको 266 रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 135 रन मात्र जोड्न सक्यो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले 265 रन जोडेको थियो। पहिलो खेलमा 3 विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा हङकङलाई 226 रनले पराजित गरेको थियो। भूटानको महिला यू16 टोलीले मैत्रीपूर्ण खेलमा नेपालको यू16 टोलीलाई पराजित गरेको छ। दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल 5-1 पराजित भएको हो। भूटानले खेलेको पहिलो हाफमा नै 3-0 अग्रता लिएको थियो। दोस्रो हाफमा भूटानी टोलीले 2 गोल थप्दा नेपालले अन्तिम समयतिर सान्त्वना गोल फर्कायो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा छिटफुटदेखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुसो लाग्नुका साथै तराईका थोरै स्थानहरूमा कुहिरो समेतको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.2 डिग्री सेल्सियस, न्यूनतम 8.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.3 डिग्री सेल्सियस, न्यूनतम 4.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 20.6 डिग्री सेल्सियस, न्यूनतम 7.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 22.8 डिग्री सेल्सियस, न्यूनतम 4.9 डिग्री सेल्सियस। दिपालको अधिकतम 23.8 डिग्री सेल्सियस, न्यूनतम 5.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। एसियाली विकास बैंकले विभिन्न 3 परियोजना कार्यान्वयनका लागि नेपाललाई 1,05,61 करोड़ रूपियाँ सहयोग गर्ने, नेपालमा रहेको लगानीका सम्भावना र अवसरहरूको सदुपयोग गर्न भारतीय उद्योगीहरूलाई परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाको आग्रह, कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कार्यवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी, पृथ्वी राजमार्ग अन्तर्गत मुगलिङ 900 सड़क खण्ड पर्सी आइतबारदेखि दिउँसो 1 साथ आंशिक बन्द रहने, रूसका अन्तरिक्ष यात्रीद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एक्सरे स्पेक्ट्रोमिटर स्थापना, र नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ड्स बीच भोलि प्रतिस्पर्धा हुँदै। इसका साथ ही साझा 7 बजे को समाचार सकियो। हवस्त नमस्कार।